नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै आएका छौं। अग्निवाटिकाको तेस्रो श्रृंखलासम्म हामीले वाचन गर्यौं र तेस्रो श्रृंखला पुग्दा केशरले एउटा समस्या अगाडि भेटेको छ। अब त्यो समस्याबाट उसले मुक्ति कसरी लिन्छ? सुनौ अग्निवाटिकाको चौथो श्रृंखला पृष्ठ 53 बाट। सन्ध्याले केशरका दुवै पाखुरा समाए, उसलाई माया गरेर उठाइन्। उसको अनुहारमा आफ्नो शान्त आँखा उच्चार उनले भनिन्, आऊ है केशर, आइतबार र अरू छुट्टीका दिन बाहेक जुनसुकै दिन पनि दिउँसो 11 बजेदेखि 4 बजेसम्म आए हुन्छ। तिमीलाई हाम्रो मायाबाट कष्ट होला, तर कुनै किसिमको कष्ट हुँदैन, मबाट वचन ल्याऊ। केशरले उनलाई हेरिरह्यो मात्रै, जवाफ दिएन। आउँछौ केशर? उनले फेरि सोधिन् बडो आग्रहका साथ। मुखले त उसले केही बोल्न सकेन, तर टाउको हल्लाएर आउँछु भनी जताइदियो। अनि निकै बेरसम्म कोठामा निस्तब्ध शान्ति छायो, मनोरञ्जनको अत्तोपत्तो थिएन। अनि धेरै बेरपछि सन्ध्याले भनिन्, तिमीले झूट बोल्ने गरेका छौ केशर। केशरले टाउको हल्लाएर जनाइदियो, छैन। त्यसो भए अब जाऊ केशर, अबेर भयो, सन्ध्याले भनिन्। यो सुनेर केशर एकदम गडबडायो। उसलाई लाग्यो अचानक यी देवी उसलाई डरलाग्दो अनकन्टारमा एक्लै छाडिदिन खोज्दैछिन्। उसले आफूलाई एकदम एकान्त एक्लो पायो, निराश्रित जस्तो पलभरका निम्ति ऊ सकमक आयो। अनि याचना प्लवित स्वरले भन्यो, मलाई सड़कसम्म पुर्याइदेऊ है, बिन्ती। सन्ध्या र शेफाली दुवैले खिन्न आँसु आँसे। सन्ध्याले भनिन्, मलाई थाहा छ तिमी जान डराउँछौ र आउन झन् डराउँछौ। केशरले सन्ध्यालाई हेर्यो, उसले उसको निधारमा झरेको कपालमाथितिर पन्छाइदिइन् र भनिन्, कता कता मेरो कानले भन्दैछ तिमी आउन्नौ। अत्यन्त करुण स्वरमा उसले भन्यो, म आउँछु भाउजू, मेरो आँखामा हेर त, म झुट बोल्दैछु र, तिमी जस्ती माया गर्ने भाउजू कहाँ किन नआउला र भन त। बोल्दा उसको चिउँडो काँपेको थियो र यही कम्पनले सन्ध्यालाई विश्वास भयो कि ऊ आउँछ। हामी पुर्याइदिन्छौ सड़कसम्म भनेर सन्ध्या उठिन्। सन्ध्या र शेफालीको साथमा केशरले आफूलाई सुरक्षित ठान्यो। फाटकबाट निस्केर मूल सड़क पुग्न देब्रेतिर लागेपछिको साँगुरो सड़क निष्पट्ट अँध्यारो थियो। दुईतिरका घरले चन्द्रमाको तेस्रो किरण छेकिदिएका थिए। केशर सन्ध्यासँग एकदमै टाँसेर हिँड्न लाग्यो। सन्ध्याले उसको भयभीत अवस्थालाई बुझिन् र हात समाइन्। आफ्नो विचार श्रृङ्खलालाई कुनै सुदूर समुद्रको अनन्त गर्वमा हराउन लगाइदिएर अन्य मनस्क भई बरबराए जस्तो गरी भनिन्, तिमी जस्ता धेरै केटाहरू आए मेरा पतिदेवले चतुरता साथ बनाएको खतरनाक धरातमा फस्न, तर उनीहरूसँग एकपटक बैठकमा परिचय पाएपछि फेरि अर्कोपटक देख्न पनि पाइएन। के सबैलाई उनले मारिदिए? यसो भन्दा केशरको मुटु डरले चिसो भयो र सुरक्षा खोज्दै उसले सन्ध्याको हातलाई जोरसँग थिच्यो। कस्तो अबुझ बालक तिमी, एक के बार खोका, सन्ध्याले उस्तै उत्साहहीन स्वरमा भनिन्। अरू यसरी आत्तिएर आउँदै आएनन् हामी कहाँ, अनि कसरी भेट हुन्थ्यो त? फेरि त्यो अँध्यारो सड़कमा केही बेरसम्म केवल यी तीनजना हिँडेको खस खस खसको आवाज मात्र आइरह्यो। तिम्रो घर कहाँ हो र? यसपटक चाहिँ धेरै बेरपछि शेफालीले मुख फोरिन्। नेपाल हो मेरो घर, विराटनगर। होइन, मैले सोधेँ कि तिमी यहाँ कहाँ बस्छौ? रामघाटमा मेरी ठुली आमा हुनुहुन्छ, काशीवास गर्न आउनुभएको, सँगै बसेको छु। 9 बजिसकेको हुँदो उनीहरू मूल सड़कमा आइपुगे। धर्मशालाको फाटकमा बोलेको प्रकाशमान बत्तीको उज्यालोमा शेफालीले एकपटक केशरलाई राम्ररी हेरिन्, मानव भर्खर मात्र केशरलाई देखेकी हुन्। त्यसरी भनिन्, आमै ल हेर त भाउजू कति राम्रो केटो। सन्ध्याले शान्त स्वरमा उत्तर दिइन्, त्यसैले त हाम्रो घरमा त्यत्रो दुःख खेप्नु पर्यो। यति भनेर केशरको निधारबाट कपाल पन्छाइदिए। पुसको जाडो रातमा चाँडो नै सड़क नियास्रो हुन्छ, साँझमा निकै घुइँचो हुने त्यो सडकमा अब फाट्टाफुट्टा हिँडेका मानिस मात्र देखिन्थे। कहिलेकाहीँ अलकत्रा ठोकेको सडकमा नाल ठोकेका बलिया टाप बजार्दै एकटा तेज साथ अगाडि बढ्थे, टापबाट झिल्का उड्ने गरी। सलाम हजुर, एउटा दुब्लो मानिसले सन्ध्यालाई अदबका साथ सलाम गर्दै भन्यो। इक्का लाएँ हजुर। बनारसकी पुलिस सुपरिन्टेन्डेन्टकी मेम साहबलाई कसले चिन्दैन र? सन्ध्याले एक अवालको कुराको जवाफसम्म पनि दिइनन्। केशरलाई बिस्तारै सोधिन्, ठटेदी बजारको मोडबाट रामघाटसम्म जान सक्छौ एक्लै? अहिले त त्यो गल्लीमा मानिसको ओहोरदोहोर एकदम कम हुन्छ नि। त्यतिका तर होइन, केशर नियास्रो गल्लीबाट हिँड्न समेत डर लागोस् उसलाई। तर अहिले त ऊ मूल सडकमा पनि पैदल हिँड्न डराइरहेको थियो, त्यसरी बिस्काइरहेका छन् उसलाई। तर उसले आफ्नो कमजोरी देखाएन, बहादुरी पनि देखाएन, सोझो कुरा भनिदियो। आखिर नगई पनि त सुख छैन, हामी पुर्याइदिउँ न बाउजू, सिफालीले भनिन्। केशरको मुखबाट आफसे आफ निस्कियो, दत त्यो पनि हुन्छ र? हुन त हुन्छ केशर, सन्ध्याले उसलाई शान्त भएर भनिन्। तर तिमी मन पराउनौ, अनि एकछिनपछि फेरि भनिन्, त्यसो भए ठटेरी बजारसम्म पुर्याइदिन्छौ हिँडा। इक्काले आओ, सन्ध्याले एक्कावालालाई आज्ञा दिइन्। केशरले थोर बहुत विरोध गर्दा गर्दै पनि सन्ध्या र सेफाली उसलाई ठटेरी बजारको मोडसम्म पुर्याउन गए। ठटेरी बजारबाट रामघाटसम्म जाने गल्ली बनारससँग राम्ररी परिचित नभएका मानिसका निम्ति अभिमन्युको चक्रव्यूह जस्तै जटिल छ। केशरलाई राति 9 बजे त्यही चक्रव्यूह भएर घर पुग्नु थियो, त्यो गल्लीमा एक्का जाँदैन। ठटेरी बजारको गल्लीको मोडमा पुगेपछि सन्ध्याले एक्कावालालाई चोकको एउटा पुलिस बोलाउन पठाइन्। पुलिसले आएर सन्ध्या र सेफालीलाई बुट बजारेर सलाम ठोक्यो, यानि जी हजुर। छुट्टिन लाग्दा सन्ध्याले केशरलाई भनिन्, म तिम्रो प्रतीक्षा गरिरहेकी हुनेछु केशर। बल्ल केशर मुस्कुरायो, उसले भन्यो, मैले भने नि भाउजू, म आउँछु, निश्चय आउँछु। यस्तो माया गर्ने राम्री भाउजूलाई धोका दिएँ भने म आफूलाई क्षमा गर्ने छैन। र केशरले पनि सन्ध्यालाई पहिलोपटक प्रसन्न भएर मुस्कुराएको देख्यो, दुष्ट केटो। सन्ध्याले योभन्दा बढी कुरा पनि सायद भनेकी थिइन् क्यार, तर गल्लीतिर अगाडि बढिसकेको केशरले सुनेन। फर्केर उसले हेरेर सेफालीलाई मुस्कुराइदियो। हुन त उसकी ठुली आमा उसको साक्य ठुली आमा हुन्, बाबुको साक्य भाउजू। तर योभन्दा पहिले उसले आफ्नो ठुली आमालाई चिनेकै थिएन भने पनि हुन्छ। ठुलोबा काठमाडौँ नै बस्ने गर्नुहुन्थ्यो र केशरले चाहिँ काठमाडौँ देखेको छैन। उसले देख्ने नपाई परलोक हुनुभयो। ठुलो आमालाई भने आफू केटाकेटी छँदा उसले देखेको थियो। त्यसबेला ठुलोबा बाँचेकै हुनुहुन्थ्यो र काठमाडौँमा दरबारमा निकै प्रभावशाली हुनुहुन्थ्यो। उसकी ठुली आमा पनि जीवित छँदा नै आफ्नो माइती दिङ्ला जान भनी विराटनगरको बाटो गरी केशर जन्मेपछि जम्मा एकपटक आएकी थिइन्। त्यसबेला ऊ 6 वर्षको हुँदो उसको घरमा जम्मा एक रात बसिन्, साँझ पकाइन् र बिहान झिसमिसेमा नै हिँडिन्। उसको मगजमा उनको तस्विर राम्ररी अडेर बस्नै पाएको थिएन। बाल्यकालको त्यो धमिलो स्मृतिमा उसलाई आफ्नो ठुलियामाको रूप उसले पढ्ने गरेको किताबमा भएकी भिक्टोरिया महारानीको तस्विरको जस्तो लागेको थियो। त्यही वर्ष उसले सुन्यो काठमाडौँमा ठुलो भएको मृत्यु भयो अरे। त्यसपछि ठुलियामा काशीवास गर्न बनारस आइन्। म्याट्रिकको परीक्षा दिन केशर बनारस आउने भएको छ भन्ने सुनेर उसकी ठुलियामाले विराटनगरमा आफ्ना देवरलाई चिठी लेखेकी थिइन्, यदि केशर बाबु मान्छन् भने बनारसमा उनी मकानै बसुन्। उसलाई ठुलियामासँग बस्ने मन थिएन। परदेशमा विद्यार्थी जीवन बिताउन आएका बखत पनि बुढाबुढीकै अनुशासन मानेर बस्नु पर्यो भने के मजा हुन्छ र? बनारस आउँदा ऊ खल्लो मन लिएर आएको थियो, तर यहाँ पुगेपछि ठुलियामालाई देखेर ऊ प्रसन्न भयो। उनलाई मिलनसार पायो, साँच्चैकै फरासिली, भिक्टोरिया महारानी जस्ती। कुन्नी किन हो, भिक्टोरियाको तस्विर देखेर नै भिक्टोरिया महारानी असल जस्ती लाग्थिन् उसलाई। माया गर्ने, नरिसाउने, उदार इत्यादि, तर थिइन् साह्रै धर्मवीर। ब्राह्मणले गर्नुपर्ने सबै धर्मकर्म गर्थिन्। अरू सबै कुरामा केशरलाई स्वतन्त्रता दिए पनि खानपिनमा भने छाडा हुन दिएकी थिएनन्। बाहिर जेसुकै गरोस्, घरमा चाहिँ उसले सात्विक आहार खानै पर्थ्यो र अरू दैनिक आचरणमा पनि अनुशासनमा रहनै पर्थ्यो। बेलुका रोटी खाने हुँदा बिहान जस्तो लुगा फुकाली ओरी भान्सामा खान जानु पर्दैन थियो र ठिक समयमा नदेखाए पनि हुन्थ्यो। उसको निम्ति रोटी तरकारी रातिसम्म तातैमा राखिदिएको हुन्थ्यो। जुन बेला इच्छा छ आओस् खाओस्। त्यस रात उसकी ठुलियामा सिनेमा हेर्न गएको केशरलाई पर्खेर बसेकी थिइन् र बोलाएपछि झ्याल खोलेर हेरिन्। गल्ली अँध्यारो थियो र जनहीन। जटार मन्दिर जाने मोडमा बलेको बत्तीको उज्यालोको एक टुक्रा उनको घरमुनिको गल्लीमा आइरहेको थियो। त्यही उज्यालाको टुक्रामा उनले पुलिसका साथ आएको केशरलाई देखिन्। केशरलाई सलाम बजाएर पुलिस लगत्तै फर्कियो। ढुङ्गाको भरिङ साह्रै साँगुरो चिसो अँध्यारो थियो। छामछुम गर्दै ऊ माथि उक्लियो र सोझै ठुलियामाको कोठामा गयो। किन नसुतेको आमा? केशरको स्वर उस्तै ठाडो मिठो र उस्तै बालकको जस्तो थियो, मानव केही भएकै छैन। त आउलास भनेर पर्के कि ठुलियामाले भनिन्। तर क्या हो, तँ त कोतवाल साहेब भएर पुलिसलाई लिँदै हिँड्न थालेकी छिनी। मैले चिनेको पुलिस हो, केशरले भन्यो। त्यहीँ दुध विनायक लिएर भेट भयो र घर हेर्छु भने आयो। जा रोटी खा, ठुलियामाले भनिन्। सिनेमा कस्तो लाग्यो त? सिनेमा हेरिन आमा भन्दै ऊ बाहिर निस्क्यो र चोकतिरको साँगुरो बरन्डा हुँदै भान्सा कोठामा गयो। उसको खानेकुरो दमचुलोमा राखेर धुवाँ र धुलो पर्दा पर्दा तमिलो भएको गुलफको किरणको अँध्यारो कुनामा बजे पर्खिराखेकी थिइन्।
रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया रे, मोहे मारे नजरिया सबरिया रे।
सलक परेको बानकिलो जीव भएकी छिन् तरुणी। केशरकी ठुली आमाले यिनका दुलाका साथ काठमाडौँबाट यिनलाई पनि ल्याएकी हुन्। बजेका दुला ठुली आमाको घरमा केटाकेटीदेखि नै नोकरी गर्थे। पश्चिम पहाड़को कुन्नी कुन ठाउँमा घर भएका बजेका दुलाह 10-11 वर्षकै उमेरमा काशीमा पढ्न जान भनी घरबाट भनेर काठमाडौँ पुगेका थिए। अल्लिँदै उनी केशरको ठुलोबाको घरमा पुगेछन्। पढ्दै पनि गर्दछन्, घरको सानोतिनो काम पनि गर्छन् भनी ठुलोबाले उनलाई आफ्नै घरमा राखे। काठमाडौँमा यिनले थोर बहुत संस्कृत पढेर अलिक गोज्याङ्रा खालका मानिस हुनाले राम्ररी पढ्न सकेनन्। 20-22 वर्षका भएपछि ठुलोबाले यिनको विवाह गराइदिए 10 वर्षकी केटीसँग। केशरकी ठुली आमा काशी आउँदा यिनले यी दुवै दम्पतिलाई आफैसँग ल्याइन्। बजे चाहिँ ठुली आमाको भात पकाइदिलिन् र बाजे चाहिँ पढ्ने गर्लान् र ठुली आमाको हेरविचार समेत गरिदिलान् भनेर। एउटा भरपर्दो लोग्ने मानिसको आवश्यकता पनि थियो उनलाई, तर बजेको ढेडो दुलाले न पढ्नमा नै मन दियो न त ठुली आमाको निम्ति त्यति लाभदायक नै सिद्ध भयो। उमेर वा भनौ 33-34 वर्षका ढेडो, तर मानिस एकदमै निकम्मा, अलि लठेब्रो र सन्की स्वभावका। तैपनि घरमा एउटा लोग्ने मान्छे भएको हुँदा केशरकी ठुली आमालाई थोर बहुत ढाडस नै भएको थियो, नहुने मामा भन्दा कानु मामा बेस। तर काशीमा पैसा भएपछि के पाइन्न र? केशरकी ठुली आमाको चाकरी गर्ने मानिसको अभाव थिएन। काशीका बुढापाका नेपालीहरू रोजै जसो उनी कहाँ आइरहन्थे र परेको बेला काम लाग्छन् भनेर उनी ढुक्क थिइन्। रामघाट वरिपरि बस्ने विद्यार्थी केटाहरू असाध्य सहायक थिए उनका, निस्वार्थ सेवा गर्न जहिले पनि तत्पर। 22 वर्ष के हुँदै बजे एकदम लज्जालु केशर उनीसँग जिस्काने गर्छन्। सके आगाको फूल टिप्ने उद्योगमा थियो गाह्र, दुलालाई उनी मन पराउँदिनन् भन्ने उसले चाल पाइसकेको थियो। यो त जोसुकैले पनि अड्कल्न सक्ने कुरा हो। कहाँ त्यस्ती कलकलाउँदी बजै र कहाँ त्यो घिनलाग्दो दुला, कस्तो फोहोर दाँत छन् बाजेका, हरियो काई लागेको जस्तो, बुरुस जस्तो जुङ्गा खप्टे अनुहार र त्यसमा पनि लठेब्रो। त्यस्तो घिनलाग्दो दुलासँग उनी हर रात चुद्दछिन्। तैपनि कस्ती राम्री बजै, हर रोज बिहान बजेलाई देख्दछ, एकदम ताजा, शीत नहोबाएको फूल जस्ती ताजा, मानौ त्यस्तो नराम्रो र घिनलाग्दो मान्छेसँग उनले रात बिताएकी नै छैनन्। तर के गर्नु र, बजेका बाजे जसले जतिसुकै असल सोचिदिए पनि आखिर यिनी त्यही घिनलाग्दो बाजेसँग रातभरि सुच्छिन् नै क्यार। त्यो मानिससँग सुच्छिन मात्र हो र, त्योभन्दा बढ्ता कुरा पनि हुन्छ ओछ्यानमा। त्यो मानिसले आफ्नो गनाउने मुख बजेको रहरलाग्दो मुखसँग जोडेर मुही खाँदो हो र यिनलाई उसले उसको जुङ्गारी घोसला र त्यसपछि यिनलाई सर्वाङ्ग नाङ्गी पारेर तत्तेरी। कस्तो दुर्भाग्य केशरको। जब ऊ बाजेलाई देख्दछ घिन मान्दछ, जब ऊ बाजे र बजेलाई सँगसँगै देख्दैछ दुवैसँग घिन मान्दछ, तर जब ऊ बजेला मात्रै देख्छ उसलाई लोभ लाग्छ, समातो समातो जस्तो लाग्छ, सँगै सुत्ने मन हुन्छ। अनि ऊ अनौठो मानेर सोच्ने गर्छ कि लोग्ने मानिस स्वास्नीसँग आकर्षित हुनका निम्ति मात्र बनेका हुन्, होइन भने जवान आइमाले देख्नासाथ किन उसको मनमा त्यही एउटै इच्छा मात्र उम्लेर आउँछ। कहिले त ऊ घटबडाउँछ पनि, कहीँ कसलाई उसलाई सधैँभरि सारा जिन्दगीभर नै यस्तो इच्छा त हुँदैन, उसलाई मात्र त्यस्तो भएको त होइन। सायद केटाकेटी उमेरमा यो नौलो प्रभाव अनुभव प्राप्त गरेको हुँदा त्यसको ध्यान नभएको हो कि, र कस्तो दुर्भाग्य उसले आजसम्म आफ्नो मनका यी सबै भावना अरू कसैका अगाडि व्यक्त गर्नसम्म पाएको छैन, अरूलाई कस्तो हुन्छ सोध्नै पाएको छैन, लाज हुन्छ अरे। र जहिले पनि यस प्रकारको काम गर्दा लुकेरै गर्नु परेको छ, खुलेर गर्न नपाइने अरे, हुन्न अरे, कसैले उसलाई नभने पनि उसलाई थाहा छ। यस प्रकारको काम खुलेआम गर्न हुँदैन पाइँदैन, सधैँ लुकेर गर्नुपर्छ अरूलाई थाहा नदिएर। यदि उसको मनको यो विचित्र प्यास सदाकाल रहिरहने हो भने के जिन्दगीभर अरूलाई थाहा नदिएर यो प्यास मेटिरहन सक्ला? सधैँभरि अरूको आँखा छलेर सकिएला र? असम्भव। मानिलिउँ उसले कुनै विधि बजेलाई मनाएर उनीसँग सुत्न पायो रे, दुवैजना नाङ्गो भएको बेला बजेलाई खोज्दै उसकी टुलियामा उनीहरू सुतिरहेको ठाउँमा आइपुग्न सक्दिनन् भन्ने के निश्चय? अथवा बजेको दुला नै आइपुग्यो भने, ल भनौँ दुई चारपल्ट त लुक्ला पनि, लुकाउन सकिएला पनि, तर यो निरन्तरको प्यास दुई चारपल्ट पिएर मात्र मेटिने कहाँ हो र? युग युगान्तरसम्म रहिरहने प्यास हो यो। अनेकौं पटकमा जम्मा एकपटक मात्र पनि खुल्यो भने बर्बाद हुन्छ, अनेकौं पटकमा एकपटक खुस्किन सक्ने सम्भावना प्रशस्त बढ्दा हुन्छ। खुस्क्यो कि गयो, रमाइलो काम लुकेर गर्नुपर्ने, यो कस्तो बन्दोबस्त हो? एकातिर त ऊ देख्छ जिन्दगीभर लुकाउन असम्भव छ, र अर्कोतिर ऊ अनुभव गर्छ उसको बासनाको ज्वाला सधैँ तिर्खाएकै रहेनछ, कहिले प्यास मेटिने छैन। अनि तर अहिले उसलाई बजेतिर कुनै आकर्षण छैन, एक सुरले ऊ रोटी खाँदैछ। बितेका तीन चार घण्टा ऊ जस्तो स्थितिमा पर्यो त्यसैको सम्झनामा अल्झेको छ। सम्झना पनि कहाँ स्पष्ट छ र? कति चाँडै धमिलिएको त, अघि भर्खरको कुरा। यति थोरै समयभित्र उसको जीवनमा यति ठूलो र धेरै घटना घट्यो कि उसलाई अहिले ती घटनाहरू त्यस्तो सिनेमा हेरेको जस्तो लागिरहेछ, जसमा खाँदिएका धेरै वर्षका कथाहरू तीन घण्टामा नै समाप्त हुन्छन्, र हेरिसकेपछि दर्शकको मस्तिष्कमा त्यसमा देखेका घटनाक्रम एकैपटक हुल बाँधेर आइदिँदा अस्पष्ट नबुझिने र धमिलिएर आउँदछन्। सन्ध्या र सेफालीले उसलाई छाडेको त भर्खर आधा घण्टा मात्रै भयो होला, तर भान्साको मध्यम उज्यालोमा उसलाई के लाग्छ कि तिनीहरूले उसलाई ठडेरी बजारको मोडसम्म पुर्याएको हुन् र? के उसलाई कुनै राम्रो अनुहार भएका बंगाली बाबुले पिस्तोल देखाएको थियो र? के उसले सन्ध्याको काँखा घोटो परेर रोएको केवल भ्रम मात्रै हो र? लाग्छ कुनै सिनेमा देखेको थियो उसले, र सिनेमा हेर्दा उसले सायद आफूलाई त्यसैको नायकको रूपमा कल्पना गरेर हेरेको हुँदो हो, त्यस्तै धमिलो सम्झना भइरहेको छ उसलाई। तरकारी टक्ल्याउँ, बजे सोच्छिन्, अचानक वर्तमानमा आइपुग्छ, पुलुकको बजेलाई हेर्छ र सब कुरा बिर्सिएर दृढतापूर्वक सोध्छ, पतिदेव खै नि सीतादी? सीता लाज मान्दै धोतीको चोली मुख लुकाउँछिन्, तर अर्को छेउबाट उनको चोलोभित्र कसैको पोकोटुस्स देखिन्छ, चोली अलि सानो छ क्यार। मनोरञ्जन कहाँको घटनाले अझै खलबलिरहेको उसको मनस्थिति बखत पनि त्यस बखत पनि भविष्यलाई लाभ हुन सक्ने यो अवसर उम्किन दिँदैन ऊ। मुख त चोप्नुभयो सीतादी, तर उतातिरको परेवा च्याउँदैछ नि। छि, लाजले भुतुकै हुन्छन् सीता र छातीलाई दुवै घुँडाभित्र सकेसम्म लुकाउन खोज्छिन्। तर मैले देखेर के भयो र? केशरको मनमा एक प्रकारको चिसो कम्पन भयो। म त केटाकेटी छु अघि सीतादी, दुष्ट्याई गर्दै भन्छ, मैले त छोए पनि केही हुँदैन। लाजले उनी पग्लिन्, टाउकोदेखि सम्पूर्ण आफूलाई नै दुई घुँडाको च्यापमा लुकाउन खोजिन् उनले, तर त्यो पनि कहीँ सम्भव थियो र? छि, कस्तो छिल्लिएको बाबु त, यति नबोलेर पनि रहन सकेनन् घुँडाकै च्यापबाट। केशरले बुझिहाल्यो बजेको स्वरको स्वभाव, तर अहिले उसलाई त्यति विघ्न उत्साह छैन, मोरो मनोरञ्जन। उसले पछिको निम्ति बाटो सफा राख्न खोज्यो, भन्यो, मलाई चाहिँ जहिले पनि लोभ्याउने मात्रै हो सीतादी, म नराम्रो छु त, फोरी छु, तपाईँ मलाई साँच्चै नै मन पराउनुहुन्न? लाजले मुन्टोलाई धोतीले छिपिसकेकी थिइन् सीताले, लुकेको मुखबाट हतारिएका शब्द निस्के, मैले कहिले नराम्रो भनेर हजुरलाई? फोरी नि, केशरले लाज फाल्यो, कहाँ फोरी भने त, त्यसो भए किन मन नपराएको त? आफ्नो मन्जिलको अन्तिम सिँढीमा चढ्दै केशरले यो आखिरी प्रश्न गर्यो, कहिले मन पराएन र? उनले उत्तर दिइन्,
पहनी सारी गुलाबी चुंदरिया रे, मोहे मारे नजरिया सबरिया।
केशरलाई लाग्यो बाटो साफ भयो अब, तर आज होइन, आज राति त ओछ्यानमा पल्टी पल्टी साँझमा यावत घटनाको उप गहिरिएर विचार गर्नेछ। उसको जीवनमा त्यत्रो महत्वपूर्ण घटना घटेको दिन, फेरि यो अर्को महत्वपूर्ण घटना घट्न दिँदैन। साँझको त्यो डरलाग्दो घटनाको त्रासले बिच्किएको बेला यो नयाँ माधुर्यलाई मिसाइदियो भने यसको रोमाञ्च अपमानित मात्र हुँदैन, यसको सम्पूर्ण माधुर्यलाई ऊ आफूमा सोच्न एकदम असमर्थ हुन्छ। अब त सीतालाई जहिले जे गरे पनि त हुन्छ होला नि, किन हतारिनु र माधुरी फिक्का पार्नु? यसलाई लाग्यो सीता उसकी सङ्घालिएकी पुँजी हुन्, जसको व्यय ऊ आवश्यकता अनुसार गर्दै जानेछ। पछिको निम्ति सञ्चय गर्ने प्रवृत्तिको पहिलो उदय भयो केशरको मनमा, दीर्घकालीन भोग्याको ज्ञान भयो। केही बेर कसैले नबोलेको वातावरण ठर्रो भयो क्यार। सके त्यसैले सीताले बिस्तारै सोधिन्, तरकारी टक्र्याउ? पर्दैन, केशरले उठ्दै भन्यो, चाहेका कुरा पछि मागुला, हुन्न सीतादी? षड्यन्त्रले भरिएका आँखाले एकपटक सीतालाई हेरेर ऊ बाहिर बार्दलीमा निस्क्यो। सीताले चुट्ने पानी हालिन्, चुटिसकेपछि सीतालाई आश्चर्यचकित पार्दै उसले उनको धोतीमा हात पुछेर पुछिसकेपछि, अब माथि जाउँ है सुत्न भनी एक्कासी सीताको छातीलाई जोरसँग थिचेर ऊ माथि उक्लियो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेक सुनिरहनु भएको छ र श्रुति सम्वेकमा हामी तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। उसको कोठा कौशीमा छ, सानो हावादारी कोठा। कोठेबाट गंगाजी छर्लङ्ग देखिन्छ, कौशीमा त्यही एउटा कोठा मात्र छ, शान्त र एकान्त। धेरै बेरसम्म ऊ निदाउन सकेन। मंगलागौरीको घण्टाले एक हानेपछि कुन बेला ऊ निदायो उसले थाहा पाएन। भोलिपल्ट दिनभरि उसलाई थाकेको अनुभव भयो, कुनै बिरामीबाट उठे जस्तो शिथिल र कमजोर। हिजो राति बंगाली बाबुले कौशीमा भएको त्यो घटना थोरै समयका लागि मात्रै भएको थियो, तर त्यसले ऊ कति कहालिएर रहेको छ भन्ने त्यसलाई उसको गहिरो प्रभाव पर्न गयो। लाग्यो हिजो ऊ मृत्युको दैलोमा पुगेको रहेछ र कुनै अज्ञात शक्तिबाट मात्र ऊ त्यताबाट उम्किन सकेको रहेछ। त्यही कालिएको मनस्थिति हुँदा आज दिनभरि ऊ असाध्य कमजोर, निन्द्राउरो र सातो गएजे भएको थियो। ऊ कहीँ गएन, सिनेमा पनि गएन। हिजो नआएको अछुत कन्या आज आयो होला, तर हिजोको घटनाको सूत्रपात त्यही सिनेमा हेर्न जाँदा भएको हो। त्यसकारण अछुत कन्याको नामले पनि उसलाई कहाली लागेर आउँछ। हिजो राति बंगाली बाबुको घरबाट फर्किँदा ऊ त्यति हताश र भयभीत भएको थिएन। सायद त्यो दुर्घटनाको लगत्तै पछि उसले सन्ध्या र सेफालीबाट त्यति प्रेम र अवलम्बन पाएकाले घटनाले तीव्र प्रभाव पार्न सकेको थिएन क्यार। विश्वास पर्दो वचन दिएको थियो, तर पनि उनीहरू कहाँ अवश्य आउनेछ। सन्ध्याले र सेफालीले पनि पूरा पत्यार गरेकी थिइन् उसको वचन, त्यसैले ढुक्क भएर उनीहरूले उसलाई विदा दिएका थिए हिजो राति। तर अहिले उसलाई ती सबै कुरा सपना जस्तो लाग्छ। सिनेमामा उभिन्जेलसम्मका घटना चाहिँ सत्य हुन्छ र अरू सबै सपना। जति जति त्यही घटनालाई खेलाएर हेर्न लाग्छ, त्यो घटनाको सत्यतामाथि झन बढी शंका हुन्छ। कहीँ पुरूषबाटै बास्ना लिप्सा पूरा गर्न सक्छ र? पत्यारै नपर्ने कुरो। हिजो राति बंगाली बाबुको बास्नामय तिग्राका बीचको दरो वस्तुले केशरको पुट्ठामा के खोज्दै थियो? के त्यसले कुनै सुकुमार न्यानो र लेसिलो गहिराई खोजेको होइन? तर केशर त लोग्ने मानिस पो हो, उसको मनको भ्रम उसले सुनेको त हो। कसै कसैको विकृति हुन आकांक्षा पनि हुन्छ, तर उसलाई पत्यारै हुँदैन। त्यो विकृति त्यस हदसम्म हुन्छ, पुरूष आफ्नो बासनाको परिपूर्ति पुरूषद्वारा नै गराओस्। बरु उसलाई लागेको थियो जितेन्द्रले पोहोर विराटनगरको ग्वालीको मतानमा दिएको शिक्षा नै इन्द्रिय विकृति हो, र जितेन्द्रले सिकाएको त्यो सरल विधिको अभ्यास ऊ अचेल पनि कहिलेकाहीँ गर्ने गर्छ। कारण उसले आफूलाई नै विकृत ऐन्द्रियक स्वभाव भएको व्यक्तिमा धरेको छ, त्यसैले ऊ विकृतिको चरमचुरी ठान्थ्यो। त्योभन्दा पर्तिर अरू कुनै विकृति हुनै सक्दैन। तर बंगाली बाबुकी त्यति विघ्न राम्री सुकुमार मायामयी पत्नी सन्ध्या जहिले पनि दुलाला आफ्नो पूरा शरीर र आफूसँग भएको सम्पूर्ण वासना ज्वाला अर्पण गर्न तयार। त्यति मात्रै कहाँ हो र सुपरिन्टेन्डेन्टबाट आफै पुलिसको जस्तो उच्च ओदामा पुगेका बंगाली बाबुले इच्छा गर्यो भने के ऊ प्रत्येक दिन बनारसका 101 राम्री युवतीलाई पाउन सक्दैन थियो र झन् त्यसमा पनि ऊ स्वयं नै त्यस्ता राम्रा आकर्षक पुरुष र धनवान पनि। जब केशर जस्ता बाला केटो त विशेष प्रयत्न नगरेर नै पाउँछ भने अनि किन उसले केशरबाट एउटा पुरुषबाट आफ्नो वासना पूर्ति गर्न खोजेको? र झन् अचम्म लाग्दो कुरा त सन्ध्याले पो बताइन्, तिमी जस्ता धेरै केटाहरू आए। केटाहरू केटा किन? त्यसरी उसलाई लाग्छ कहीँ हिजोको घटना उसको भ्रम मात्र त होइन। र हिजो राति बंगाली बाबुले अन्धाधुन्ध प्रवाहमा बगेर उसलाई भनेको थियो, तिमी सन्ध्यालाई ल्याऊ, जे मन लाग्छ उसलाई तिमी नै गर, रातभरि तिमी मेरी स्वास्नीसँग सुत, मैले सन्ध्या तिमीलाई दिएँ। ऊ मान्छे सेफालीसँग सुते पनि हुन्छ, ऊ पनि मान्छे, मैले सन्ध्यालाई छोएको पनि छैन, एकदम चोखी छ, तिमीले मलाई एकचोटि मात्रै। के यस्तो कुरा साँच्चै नै बंगाली बाबुले केशरलाई भनेका हुन् त? उनलाई त्यस्तो राम्री स्वास्नी पनि चाहिएन यदि केशर प्राप्त भयो भने। उनले सन्ध्या केशरलाई दिए वासना तृप्ति गर्न, सेफालीलाई पनि उसैको जिम्मा दिए सुत भने। उनलाई स्वास्नी चाहिएको रहेनछ, सायद लड्की नै चाहिएको रहेनछ, उनी त केटो पत्नी पो खोजिरहेका रहेछन्। यो पनि कहीँ हुने कुरा हो र कोही पनि पत्नी र बहिनीलाई अर्कासँग सुत्न दिन्छ? तर उसको सपनामा बंगाली बाबुले उसलाई दिए, त्यसकारण पनि हिजोका घटना सपना नै हुनुपर्छ, विपना होइन। तर त्यो पत्यारी नहुने घटना हिजो राति घट्यो। उसलाई पिस्तोल देखाएर धम्की दिइयो, मेरी स्वास्नीसँग सुत, बहिनीसँग सुत, मोज गर र त मसँग सुत, त चाहिँ मलाई दिए। तर के दिए? उनले केशरसँग के मागेका थिए हिजो? उनले उसलाई के कुरा दिएका उसलाई थाहा छ, ती हुन् स्वास्नी र बहिनी। तर उसँग के मागेको हो उसले? लोग्ने मान्छेलाई मनपर्ने त्यो प्यारो वस्तु कहाँ छ उसँग? सन्ध्या र सेफालीको व्यवहार पनि उसले राम्ररी बुझ्न सकेन। अहिले पो अड्कल गर्न खोज्छ, हिजो साँझ ऊ उनीहरूको बैठक कोठामा बस्दा किन सन्ध्या त्यति उदास गम्भीर र शान्त थिएन? हुन सक्दछ पतिसँगको असन्तोषको अशक्त ज्वाला हृदयमा दन्किँदा दन्किँदा अब त्यसबाट बनेको जलजलाउँदो फिलिङगोला खरानीले छोपिसकेको हुँदो हो र त्यसको शान्त जलनमा उनको अशक्त आकांक्षा चुपचाप पिल्छिरहेको हुँदो हो। विद्रोहको लप्का फाल्न लाचार भएर सेफाली पनि दाजुको चाला देखेर थाकिसकेकी छिन्। भाउजूको पक्षमा थिइन् क्यार, तर हिजो कौशीमा जान लाग्दा उसलाई कसरी किन रोकेन? नजाऊ केशर भनेको भए ऊ त्यत्रो सङ्कटबाट मुक्ति पाउँथ्यो। हुन त सेफालीले एकपल्ट उसको औँला थिचेर संकेत दिएकी हुन्, तर त्यस्तो नबुझेर पो संकेत कसरी बुझोस् ऊ? उद गएको दुवै नन्द भाउजूले ठूलो ठूलो हेरिरहे। त्यसो त सेफालीले एकपल्ट मुख फोरेर पनि भनेकी थिइन्, म पनि जान्छु, आएकै नै भए के बिग्रिन्थ्यो? सन्ध्या आफै पनि त आउन सक्थिन् नि, अथवा सेफालीलाई नै पठाउन सक्थिन्, तर न उसलाई जान रोके न उनीहरू नै आए। र जब ऊ त्यत्रो ठूलो सङ्कटको सामना गरेर फर्केर आयो अनि किन सानुभूतिको त्यति विघ्न पग्लिँदो ममता देखाएका नि? कि त्यो उसले थाहै नपाएको अर्को ममता पनि जालमा फसाउने षड्यन्त्र त होइन? तर होइन, साह्रै असल थिइन् सन्ध्या, साह्रै असल थिइन् सेफाली। ती उदास र स्नेहपूर्ण शान्त आँखा कहिले धोका दिन सक्दैनन्। एक्कासी उसको मानसपटमा सन्ध्याको झलमलाउँदो तस्विर नाच्न लाग्यो। बाफ्रे बाफ, कति राम्री थिएन उनी! लाग्थ्यो श्वेत संगमरमरमा कुदेकी रूपकी देवी, त्यो सुकुमार काखमा ओहो थोक पनि निले उसले। तर कति अशक्त थिइन् उनी, विरोध गर्न सक्नेसम्म क्षमता थिएन उनमा, त्यसकारण निर्दो आँखाले केशरलाई ठूलो ठूलो हेरिन् मात्रै, सायद पतिसँग पनि डराउँछिन्। त्यसकारण हिजो केशरलाई कौशीमा नजा भन्न सकेनन्, तर उसलाई त्यो धरापमा जान दिन पनि चाहन्नथिन्, त्यसकारण उदास भएकी उनका र अनि अरू केटाहरूले जस्तो केशरले आफ्नो पतिको व्यवहारलाई चुपचाप स्वीकार गरेन, विरोध गर्यो र सायद सफल पनि भयो। त्यसकारण जब ऊ क्रोधले तम्तमाएको अनुहार लिएर तल बैठकमा आयो अनि एउटा विजयी योद्धालाई स्वागत गरे चाहिँ हर्षाश्रुले स्वागत गरिन् र आफ्नो सम्पूर्ण माया उमाथि अर्पिदिन्। भो अब ऊ हिजोको कुरा सम्झिन चाहँदैन, कस्तो डरलाग्दो थियो हिजोको साँझ, त्यस्तो कुरा अब किन सम्झिनु? तर सन्ध्याले बोलिदिएन र पो त, कस्तो करुणोत्पादक आग्रह थियो उसको, तिमी आउन्नौ क्यार केशर? उनका निराश आँखा बारम्बार यही भनिरहे जस्तो उसको, तिमी आउन्नौ क्यार केशर? उनका निराश आँखा बारम्बार यही भनिरहे जस्तो लाग्थ्यो। र उसले चाहिँ इमान्दारीका साथ प्रतिज्ञा गरेको थियो, विश्वास दिलाएको थियो, म आउँछु भाउजू, मेरो आँखामा हेर त, म झुट बोल्दैछु र, तिमी जस्तो माया गर्ने भाउजू कहाँ नआउला र म, भन त। तर जानुपर्छ भन्ने सम्झिँदा ऊ कपडाउँछ, एकदम आत्तिन्छ, कत्रो मुस्किलले हिजो ऊ बल्ल बल्ल उम्क्यो, अब कि फेरि आफसे आफ्तै दरापमा जाओस्? जाँदैन जाँदैन जाँदैन, कुनै हालतमा पनि त्यो घरमा ऊ गोडा टेक्ने छैन, अब ऊ उम्क्यो उम्क्यो। अब बाहिर जानु नै किन, यहाँ पढ्न पो आएको हो उसले। उसले नपढी हुन्न, पढ्न आएको केटोले यताउति भौतारिनु ठिक होइन। घर बसेर खुब मेहनत साथ पढ्छ र पास हुने आशा लगाएर बस्छ। आशा नलगाएर बस्नु बाहेक अरू के छ र उसको अवलम्बन? तर होइन, अब नपढी हुन्न। जम्मा 3 महिना बाँकी छ जाँचलाई। तर जाँच ताका बनारसमा पाए प्लेगको महामारी आएर जाँच 1 महिना स्थगित हुने गरेको छ। जाँचबाट पन्छिन चाहने केटो प्लेग भइदियोस् भन्ने चाहना पनि मनमनै राख्दछ। तर उसलाई थाहा छ त्यसले पनि उसको रक्षा गर्दैन। आखिर 1 महिनापछि पनि त्यो दिन नआई छोड्दैन जब बलिदानको बाख्रो भएर ऊ यसले कामाक्षाको परीक्षा केन्द्रमा लुखुर लुखुर जानु परेकै हुन्छ। बनारस आएदेखि ऊ रमाइलो गर्नमा नै लाग्यो। आफ्नै छिमेकी गुजराती केटीलाई आकर्षित गर्नमा नै यसले पहिलो 1 महिना बितायो। र जब ऊ त्यस अवस्थामा पुगिसकेको थियो केटीले उसलाई गिज्याउँदै ए मान्छे भन्न लागेकी थिइन्। अचानक उनको दाजु आएर उनलाई बम्बई लिएर गयो। केटीले असाध्य दिक्क मानेकी थिइन्। ए मान्छे हेर न, मलाई मेरो दाजुले बम्बई लैजान आँट्यो, उनले आफ्नै कोसीबाट केशरलाई भनेकी थिइन्। उनको कुरा सुनेर केशर स्तब्ध भएको थियो। असाध्य दुःख लागेको थियो उसलाई। अनायास नै उसको मुखबाट थर्केको स्वर निस्केको थियो, हँ गौरी, अब म यहाँ कसरी बस्ने त? साँच्चै नै हृदय चिरिँदै आएको आवाज थियो यो। र ऊ यसको यो आर्तनाद सुनेर अरे केटी त रुन पो लाग्यो। रोएकै स्वरले मलाई सम्झिरहनु है मान्छे भन्दै दुवै हातले मुख छोपेर उनी भागिन्। र त्यसपछि उसले उनलाई देख्दै देखेन। 7 दिनमा नै गौरीलाई उसले बिर्सिदियो र अनि उसको दृष्टि पर्यो सीता बजैमाथि। राम्री पो रहेछन् सीता बजै। पहिले उसले त्यति ध्यान दिएर हेरेकै थिएन। हृदयको इमान्दार भएको हुँदा उसले त्यसबेला आफ्नो आत्मालाई गौरीमा अर्पित गरेको थियो। 1 at a time भनाइको तात्पर्य एकपटकमा एउटा। गौरी आइहालिन् भने अब उसले अरूतिर आत्मा मोडिदिए हुन्छ, बेइमानी ठहरिँदैन। र देख्छ सीता बजैलाई हिलोमा फूल फुलेकी कमलिनी। हिलोमा भएर पो पहिले उसले ध्यान नदिएको रहेछ। ए सीतादी, तपाईँ त असाध्यै राम्री, यसरी उसले कुरा थाल्यो सजिलैसँग। र सीता बजै लाजले लत्रक्क गलिन्। लहरा बटारिए जस्तै 7 ठाउँमा बटारिएर धोती समेत दुवै हातले मुख छोपिन् र दत्त भनिन्। त्यसबेला मुख शब्द पनि एकातिरको उनको छाती चोलोभित्र रन्किएको केशरले देखेको थियो। तर त्यसबेला चाहिँ हिजोराती भने जस्तो परिवाची आउने कुरा गरेन। तर अब यी सब कुरा सोचेर फाइदा के? भो बाबा भो, यतिन्जेल उसले जे गर्यो गर्यो, अब चाहिँ उसले पढ्नुपर्छ। उसले आफ्नो निम्ति पढ्नु परेकै छैन, बा आमाको निम्ति पढिदिनु परेको छ। ऊ फेल भयो भने ऊ आफू त त्यसलाई बिल्कुल स्वाभाविक मान्नेछ, तर उसका बा आमा चाहिँ साह्रै निराश हुन्छन्। यो केटोबाट उनीहरूले बढी आशा राखेका छन्। केटो तेज छ, राम्रो छ, धकफुकेको छ, साहसी छ र हृदयङ्गा छ। यस्ता मानिस प्राय जीवनमा सफल हुन्छन्। तर केशर सोच्दछ जीवनमा चाहे ऊ जतिसुकै सफल होस्, परीक्षामा सफल हुने लक्षण चाहिँ कतै देख्दैन। पढ्न मन लागे पो ऊ पढोस् र पढेको भए पो ऊ पास होस्। उसलाई पढ्ने मन पटक्कै छैन। पढेर के हुन्छ र? ठुल दाजु जस्तै प्रोफेसर हुने त हो नि। छि छि छि, त्यस्तो पनि कोही काम गरोस्? उसले त ख्यातिप्राप्त व्यक्ति हुनु परेको छ र उसलाई विश्वास छ ऊ हर काममा सफल हुन सक्छ। यदि म्याट्रिकको परीक्षाको गिन्ती गरिएन भने ऊ भन्दछ जुनसुकै काम इमान्दारीपूर्वक गरियो भने सफलता उसको गोडामा हार्ने उरिन्छ। तर परीक्षाका निम्ति पढ्ने काममा उसको इमान्दारी नै छैन, अनि कसरी सफल होस् ऊ? तर केटो बाठो छ, सोचिसकेको छ उसले पास गर्ने उपाय पनि। ऊ गोलमटोल कुरा लेखेर परीक्षकलाई छक्काउने कोसिस गर्नेछ। अङ्ग्रेजी र नेपालीमा त ऊ ढुक्क छ पास हुन्छ भनेर। इतिहासमा ऊ ठग्ने कोसिस गर्छ परीक्षकलाई। कुन राजा असल र कुन खराब थिए त्यतिसम्म त उसलाई थाहा भएकै कुरा हो। त्यति भए त ऊ यति गफ बढ्दा हाँकिदिनेछ कि कमसेकम आधा गफ सत्य भइराखेका हुन्छन्। ईश्वर सन्मिति इत्यादि लेख्दै लेख्दैन र कसको छोरो वा कसको बाबु इत्यादि पनि लेख्ने छैन। चतुर्ता साथ लेख्न बिर्सिएको भान पार्छ, नजाने जस्तो देखाउँदैन। मुख्य कुरा हो शासन। त्यसमा 100 out of 50 बेकममा गफ मात्र निस्के पनि बाँकी 50 त साँचो निस्केला। त्यति भएपछि कन्जुस परीक्षकले छुच्याइ गरे पनि पास हुने नम्बर नदी सुखै छैन। भूगोलमा पनि यस्तै गर्न सकिन्छ। युरोपका हर ठाउँमा गहुँ हुन्छ र हर ठाउँमा औद्योगिक केन्द्र छ र हर ठाउँमा फलाम पाइन्छ, कोइला पाइन्छ र त्यहाँका मानिस परिश्रमी हुन्छन्, उद्योगी हुन्छन् इत्यादि। युरोपियन मुलुकका जुनसुकै ठाउँमा बारे लेख्दा यी जम्मै कुरा फूल पारेर लेखियो भने लगभग सत्य नै हुन जान्छ। 100 out of 50 भनेको तात्पर्य 50 ka muni 100। तर प्रश्न छ गणितमा, यसमा चाहिँ जतिसुकै गफ गरे पनि 3 or 2 5 नभए कुनै हालतमा पनि 6 हुँदैन। मानिलिउँ यस्तो प्रश्न आयो रे, श्यामाले आफ्नो ₹400 पर्ने घोडा बेच्दा यसलाई 100 out of 3.5 नोक्सान भयो र फेरि हरिबाट ₹400 घोडा किन्दा उसलाई 100 out of 3.5 नाफा भयो। अब बताऊ, श्याम र हरिका घोडा कति कति मोलका थिए र श्यामालाई यो किन बीचमा नोक्सान भयो वा नाफा भयो र कति भयो? यस्ता प्रश्नका जवाफ गफ गरिदिएर कहाँ हुन्छ र? यसको उत्तर यसरी दिएर त हुँदैन नि। पछि श्यामाले आफ्नो घोडा बेच्ने निर्णयलाई नै बदलिएको हुँदा न त उसले हरिको घोडा नै किन्नु पर्यो न नाफा नोक्सानको प्रश्न नै उठ्यो। गणितमा त ऊ कुनै हालतमा पास गर्नै सक्दैन अनि आफ्नो मलाई ढाडस दिन ऊ भन्छ। कोर्सको किताब पढेर के फाइदा, जाँचमा पास गरेरै के फाइदा? रविन्द्रनाथ टेगोरले कहाँ पढेका थिए र? सेक्सपियर, मिल्टन, सेली, किट्स, बैरान, शरदचन्द्र इत्यादिले कुन परीक्षा पास गरेका थिए होलान् र? अब एक शताब्दीपछि दुनियाँले सायद यी महान कविहरूको हाराहारमा केसर भनेर पनि नदेख्ला भन्न को सक्छ र? ढ्याप्प उसले पल्टाएको किताब बन्द गरिदियो। बेनर्जीको घरमा भएको त्यस साँझको घटनाले केही दिन केशर निकै कालियो। आफ्ना बारेमा उसलाई पहिले जुन आत्मविश्वास थियो त्यसलाई पनि कमजोर तुलाइदियो त्यो घटनाले। कसैसँग नदब्ने, हर ठाउँमा सफल हुने र डर भए भन्ने वस्तुको आजसम्म ज्ञान नभएको यो केटोको नूर नै गिर्यो। आफ्ना उप उसलाई अविश्वास हुन लाग्यो। संसारका प्रति उसको जुन असल धारणा थियो, मनुष्यका प्रति यसको जुन अटल विश्वास थियो, सम्मानको जुन भावना थियो, मनोरञ्जनले त्यसलाई चकनाचुर पारिदियो। उसलाई लाग्यो कि अब ऊ कहिले पनि त्यो केशर हुन सक्दैन। यस्तो कमजोर त ऊ कहिल्यै थिएन। के भयो उसलाई? जति जति ऊ त्यो घटना भएको समयबाट टाढा हुँदैन उति उति त्यसको भयानकताको ज्ञान उसलाई डरलाग्दो भएर हुँदैन। त्यस दिन ऊ समय, स्थान र घटनाको यति नजिकै थियो, त्यसको आकस्मिक प्रहारको अनुभव नै भएन उसलाई। अब पो ऊ देख्दैछ घटना निकै ठूलो भएको रहेछ र त्यसले उसलाई यति विघ्न अपमान गरेको रहेछ कि ऊ आफूलाई साह्रै कायर र तुच्छ सम्झिन लाग्यो। यो मानसिक ग्लानीबाट हलुका हुन उसले कतिपटक बाहिर घुम्न जाने पनि निश्चय गर्यो। लुगा लगाएर ऊ तयार पनि पर्यो तर निस्किन सकेन। लाग्यो ऊ जस्तो लाछीले पनि अरूको अगाडि मुख देखाउने हो र? लुगा फुकालेर ऊ खाटमा ड्वाङ्ग पछारिन्थ्यो। बजेका प्रति पनि उसको यति विघ्न दिलचस्पी रहेन। यस्तो पराजित भएको लाछीले एउटा निरीह बाहुनीका उप विजय हासिल गरेर के फाइदा? अरूसँग चाहिँ अपमानित हुने र त्यो केही न केही फुच्ची आइमाईसँग चाहिँ आफ्नो पौरुष देखाउने। पहिले आफ्नो मुख लुका केशर, आफ्नो कालो पोतिएको मुखलाई राम्ररी धोएर सफा गर अनि मात्रै त। यस्तो भुङ्रोमा ऊ एक हप्तासम्म पिल्सिरह्यो तर कति दिन पिल्सिरहने यसरी? यति ज्यादा चिन्ता लिनु उचित हो? उसले यदि यस्तै आत्मग्लानी भइरह्यो भने बाफ्रे बाफ, कत्रो लामो जीवन बाँकी छ उसको र कति रमाइलो छ जीवन। समयले घाउ पुर्दै पनि त जान्छ नि। उसको घाउ पनि पुरिन खोज्छ। अग्निवाटिका, ज्वाला पुष्प, स्पोलिङ कोपिला, सीता बजेको छाती कसरी परिवाची आए जस्तो र सन्ध्या, त्यस्तै राम्री स्वास्नी मानिस उसले आजसम्म देखेकै छैन। स्याले बेनर्जी भन्थ्यो, मैले सन्ध्या तिमीलाई दिएँ, मैले छोएकै छैन, रातभरि तिमी सन्ध्यासँग सुत। ओहो, साँच्चै कस्तो होला उनीसँग सुत्दा? धत धत, देवी जस्ती छन् उनी र? तर देवी नै भएर के भयो त? देवीको पनि त कोही न कोही देवता हुन्छ नि। स्याले, त्यस्तै राम्री देवीलाई छाडेर ऊ केशरलाई के पो गर्न खोजिराखेको थियो? साँच्चै ऊ के गर्न खोजिरहेको थियो उसलाई? यदि उसले हुन्छ भनेको भए ऊ के गर्थ्यो होला त्यहाँ? कुन्नी त्यहीँ पो हो कि? यो सम्झिँदा चाहिँ अझै ऊ डरले काँप्छ। कस्तो कायर रहेछ केशर। बेनर्जीले अपमानजनक चुनौती दिँदा पनि उसले केही गर्न सकेन, लाछी गएको। तर सायद किन हो त उसले क्या केशर एक चड्कन लगाएको थियो, एक चड्कन दिएको थियो। साले रन्थनीय होला, उसको हात पनि झन्न गरेको थियो। पिस्तोलको अगाडि पनि ऊ दबेन। बेनर्जीको पिस्तोल लिएको हातलाई उसले यसरी पन्छाइदियो मानौ एउटा तुच्छ केटो बेनर्जी केशर जस्तो जलजलाउँदो ज्योति पुञ्जका अगाडि खेलवाड गर्दैछ। सिनेमाको नायक जस्तो भएर उसले पिस्तोल पन्छाएको थियो, यो के खेलवाड गरेको भने जस्तै गरी। अनि केशरले किन आफूले अपमानित भएको ठान्ने? बेनर्जीले उसलाई के गर्न सक्यो र? बरु उसले नै त्यो साले बेनर्जीलाई पुलिस सुपरिन्टेन्डेन्टलाई एक थप्पड लगायो र उसले देखाएको पिस्तोललाई सरक पन्छाउँदै बेनर्जीलाई सकेसम्म अपमान गरेर आयो। अनि उसले किन अपमानित भएको अनुभव गर्ने? संसार कस्तो मनमोहक छ, मादकता नै मादकताले भरिएको। सीता बजे त्यहीँ तल त छिन्ने, सन्ध्या कति राम्री र सेफाली, ठिक श्यामा जस्ती, कस्तो मस्किएको जिउ, चञ्चलाकी छाया, कानन। तर अब यसरी नचाहिने सुर्ता लिएर पनि बस्दैन ऊ घरमा। यो पनि कहीँ जिन्दगी हो र डर त छ, एउटा घरसँग न छ, त्यही घरका मान्छेसँग न छ, जोन त्यहाँ ऊ बस लक्षाको बाटो गरेर ऊ अब कहिल्यै हिँड्ने छैन। परीक्षा केन्द्रमा कामाक्षी जाँदा पनि बरु ऊ लामो फन्को लगाएर जानेछ, कान पक्रियो, अब उसले त्यो बाटो हिँड्न। तर बनारस सिङ्गो त छँदै छैन, किन कोठामा कोचिएर बस्ने? श्रुति सम्वेकमा यतिन्जेल तपाईँ तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि एसएचआरयूटीआई श्रुति एट यूएनएन डट कम डट एनपी। अर्को साता अग्निवाटिकाको पाँचौं श्रृंखला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरुला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।